प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अब 17 दिन बाँकी।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। निर्वाचन आचार संहिता उल्लंघन गर्नेलाई आयोगद्वारा स्पष्टीकरण माग। 32 वटाको जवाफ प्राप्त भएको आयोगद्वारा जानकारी। बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा परराष्ट्र मन्त्री बालानन्द शर्मा सहभागी हुनुहुने। नेपाल र जापान बीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यका साथ पर्यटन सहकार्य सम्बन्धी समझदारी। इरान अमेरिका बीच जेनेभामा दोस्रो चरणको वार्ता शुरू र मनाङ मर्स्याङदी क्लब आहारा गोल्ड कपको सेमी फाइनलमा प्रवेश।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन सबै पक्षबाट सहयोग पुर्याउ।
मतदान मिति 2082 फागुन 21 गते बिहिबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
यही 2082 साल फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो अमूल्य मतको प्रयोग गर्न निर्वाचन आयोग सबै मतदातामा हार्दिक अनुरोध गर्दछ।
अब समाचार विस्तारमा। केन्द्रीय आचार संहिता अनुगमन समितिमा हालसम्म 66 वटा उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेद्वारलाई स्पष्टीकरण सोधिएकोमा 32 वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले निर्वाचन आचार संहिता उल्लंघन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेद्वार, सरकारी एवं गैर सरकारी संस्था, संचार माध्यम र पत्रकारलाई स्पष्टीकरण सोधेको हो। दर्ता भएका संचार माध्यम र पत्रकारलाई भने प्रेस काउन्सिल नेपाल मार्फत स्पष्टीकरण लगायत कार्यवाही लागि लेखी पठाइएको आयोगका कानून अधिकृत मोहनराज जोशीले जानकारी दिनुभयो। आचार संहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचार संहिता अनुगमन समिति, जिल्ला आचार संहिता अनुगमन समिति, जिल्ला आचार संहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेको आयोगले जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताउनु भएको छ। आयोगमा आज आयोजित बैंकरहरूसँगको छलफलमा उहाँले पैसा बोकेर चुनावमा हिँड्न नपाइने व्यवस्था गरिएकोले राजनीतिक दल र उम्मेद्वारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको बताउनुभयो। आयोगका सचिव कृष्ण बहादुर राउतले कालीकोट जस्तो दुर्गम जिल्लाका सबै उम्मेद्वारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका धेरै उम्मेद्वारले अझै खाता नखोलेको बताउनुभयो। भूगोल अनुसार उम्मेद्वारले 25 लाखदेखि 33 लाखसम्म खर्च गर्न पाउने व्यवस्था छ। आयोगले यस वर्षदेखि दल र उम्मेद्वारले निर्वाचन खर्च अनिवार्य बैंक खाता मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ। नेपाल र जापान बीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चर बीच पर्यटन सहकार्य सम्बन्धी समझदारी भएको छ। नेपाल पर्यटन बोर्डमा आज आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त प्रवर्धन, ज्ञान आदान प्रदान तथा दिगो पर्यटन विकासका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। समझदारी पत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी र वाकायामा प्रिफेक्चरका गवर्नर इजुमी मिया जाकीले हस्ताक्षर गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापनाको 70 औं वर्षका सन्दर्भमा भएको यो सहकार्य दिगो र उत्तरदायी पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण हुने बताउनुभयो। मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले दुई मुलुकबीच भएको समझदारी पर्यटन प्रवर्धनका लागि ऐतिहासिक कदम रहेको उल्लेख गर्नुभयो। वाकायामा प्रिफेक्चरका गवर्नर इजुमी मिया जाकीले इतिहास र संस्कृतिले समृद्ध नेपालसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो। समझदारी हस्ताक्षरको मितिदेखि लागू भई आपसी समझदारीका आधारमा कार्यान्वयन गरिने उल्लेख गरिएको छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनमा महिला ज्येष्ठ नागरिक र शारीरिक रूपले अशक्त मतदातालाई सहजतापूर्वक मतदान गर्ने वातावरण मिलाउन आवश्यक रहेको बताउनु भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुरावले आज काठमाडौँमा आयोजना गरेको समाज रूपान्तरणका लागि नागरिक समाजको सुदृढीकरण विषयक छलफलमा उहाँले निर्वाचनलाई महिला तथा अशक्त नागरिक मैत्री बनाउनु पर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा सुदूरपश्चिमको पश्चिमी सीमा नाका गड्डा चौकी हुँदै भारतबाट नेपाल फर्किने नेपालीहरूको चहल पहल बढ़ेको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको पश्चिमी सिमानाका गड्डा चौकी बिहानैदेखि यहाँ नेपाल फर्किनेहरूको भीड़ देख्न सकिन्छ। प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिएसँगै भारतका विभिन्न शहरमा मजदूरी गरिरहनुभएका नेपालीहरू मतदानका लागि स्वदेश फर्किरहनु भएको छ। रोजगारीकै लागि वर्षौं परदेश बस्न बाध्य हुनुभएका नागरिकहरू यति बेला सिमानाकाबाट घरतर्फ फर्कदै गर्दा उहाँहरूमा निर्वाचनपछि बन्ने नयाँ सरकारप्रति आशा, नागरिक मैत्री नीति, विकासको अपेक्षा र स्वदेशमै रोजगारीका अवसर सिर्जना हुन् भन्ने चाहना स्पष्ट देखिन्छ।
गणेश सुन्दास, काठमाडौँको दक्षिणकाली नगरपालिका, हिमाचल प्रदेश मनालीमा काम गर्छु। चुनावको लागि फर्किँदैछु, धेरै उत्साहित छु।
रोशन नेपाली, भक्तपुर। निर्वाचन पछि भारततर्फ जान नपरोस्, सकेसम्म चाहिँ सबै रोजगारीहरू सुविधाहरू नेपालमै भइदिने, हामीलाई भारत जानु परेन।
उहाँहरूका लागि यो फर्काई घरको माया मात्र होइन, लोकतन्त्र प्रतिको जिम्मेवारी पनि हो। वर्षौंदेखि परिवर्तनका आश्वासन सुन्दै आए पनि गाउँ घरमा रोजगारी सिर्जना हुन सकेन। चुनाव नजिकिँदा नेताहरूको भाषण चर्किन्छ, तर चुनावपछि अवस्था उस्तै रहने गुनासो उहाँहरूको छ।
शेरबहादुर धामी, बाजुरा, पौडी गढवालबाट आयौं। देशको पीड़ाहरू यस्तै छ, नेपालतिर व्यवस्था छैन, जति जे भने पनि कोही बुझ्नेवाला छैन। अहिले त भोलि यो गर्छु, तपाईँलाई सुविधा सब दिन्छु, नोकरी चाकरी दिन्छु भन्छन्, भोट माग्नको लागि, आफ्नो स्वार्थ लुट्नको लागि चाहिँ त्यो भनेको हो। आफ्नो सिटमा बसिसकेपछि कोही हेर्दैन।
उपचारका लागि समेत भारत जानुपर्ने थुप्रै व्यक्तिहरूको बाध्यता छ। उहाँहरूको चाहना छ कि अब सामान्य उपचारका लागि पनि भारत जानु नपरोस्।
बुद्धी देवी धामी, बाजुरा, भारतमा उपचार हर्नाथ। बेरोजगारीलाई रोजगारी दिनु पर्यो, राम्रो उपचार औषधि हर्ने अस्पताल लाउनु पर्यो।
जानकी देवी, राहुल, कैलाली। उपचारका लागि भारतमा गयौं, आफ्नो नेपालको राजधानीमा पनि औषधि नभएर इन्डिया गएर उपचार गरेर आएका छौं। चुनाव आउँदैछ, ठिकै आउनु पर्यो जनतालाई हिँड्ने।
कञ्चनपुरको महेन्द्रनगर बस पार्कमा भने अर्कै दृश्य देखिन्छ। साँझ पर्नासाथ भारत तर्फ जाने बसहरूको लाइन लाग्छ। हातमा सानो झोला, अनुहारमा चिन्ता र मनमा अन्योल बोकेर युवाहरू फेरि रोजगारीकै खोजीमा सीमातर्फ प्रस्थान गरिरहनु भएको छ।
काम गर्ने भया हुनाले यहाँ रोकेर पनि केही फाइदा छैन।
करण जोशी हो, दिल्लीको अजातपुरमा काम गर्छु। नेपालीहरूको बाध्यता यस्तै हो, यहाँ बेरोजगारी धेरै छन्, के गर्ने? बाल बच्चा पाल्नु पर्यो, बुढा आमा पाल्नु पर्यो।
कृष्ण मल्ल, बाजिरा हो। चुनाव भनेको त एउटा हाम्रो पर्व हो, तर के गर्ने? जानु पर्यो, बाध्यताले गएका छन् सबै मान्छेहरू। स्वास्थ्य राम्रो छैन, उपचार गर्न गएको छन्, कोही खानको लागि बास गाछ छैन, गएको छन्, बाध्यताले गएका छन्।
एकातिर लोकतन्त्रमा आस्था राख्दै मत हाल्न फर्किनेहरू हुनुहुन्छ भने अर्कोतिर जीवन धान्न बाध्य भएर फेरि परदेश जानेहरू। एउटै निर्वाचन तर नागरिकको अनुभव र अपेक्षामा गहिरो अन्तर देखिन्छ। निर्वाचन लोकतन्त्रको महोत्सव नै हो, तर जबसम्म स्वदेशमै सम्मानजनक रोजगारी र स्थिर भविष्यको प्रत्याभूति हुँदैन, तबसम्म सीमा नाकाहरूमा स्वदेश फर्किनेहरूको भीड़सँगै परदेश जानेहरूको लर्को पनि उस्तै रहने देखिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका 7 जिल्लाको कारागार सुरक्षाको जिम्मेवारी सम्हालेको छ। कैलाली र कञ्चनपुर सदरमुकाममा भएका जिल्ला कारागारसँगै सेनाले पहाड़ी जिल्ला बैतडी र बाजुरा बाहेक बाँकी 7 जिल्लामा रहेका कारागारको सुरक्षा जिम्मेवारी लिएको नेपाली सेनाले जनाएको छ। भारतसित करिब 144 किलोमिटर खुल्ला सीमा रहेको झापामा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी निर्वाचनको सम्पूर्ण तयारी तीव्र पारिएको छ। पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा मतदाता शिक्षा, आचार संहिता पालनाको अनुगमन र शान्ति सुरक्षाको अवस्था लगायत सबै काममा निर्वाचन कार्यालय, सुरक्षा निकायहरू र सरोकारवाला सबै पक्ष गम्भीरतापूर्वक जुटेका छन्। झापाबाट संवाददाता रोहित काफ्लेको रिपोर्ट।
पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा 285 मतदान स्थल र 815 मतदान केन्द्र रहेका छन्। जिल्ला निर्वाचन कार्यालयले आवश्यक निर्वाचन सामग्री संकलन र व्यवस्थापन गरिरहेको छ भने मतदान स्थलमा खटिने कर्मचारीहरूको विवरण अध्यावधि भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिनुभयो।
मतदान स्थलहरू सबै रूपमा सुरक्षित रहेको जानकारी गराउन चाहन्छु र मतदाताले सुरक्षित रूपमा मतदान गर्ने अवस्था जिल्ला निर्वाचन व्यवस्थापन समितिले
निर्वाचन आचार संहिता पालना गर्ने गराउने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ। जिल्लामा गठित आचार संहिता अनुगमन समितिले अनुगमनलाई तीव्रता दिएको समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले बताउनुभयो।
कतिपय कुरा हामीले भित्रभित्र अनुगमन गरेर रोक लगाएका छन्, अब चाहिँ यसलाई अझ कडाई गर्नुपर्ने देखिएको छ।
713,537 मतदाता रहेको झापामा सुरक्षा व्यवस्थालाई पनि ध्यानपूर्वक विश्लेषण गरिएको र सोही अनुसार सुरक्षाका सबै अङ्गलाई परिचालन गरिएको बताइएको छ। झण्डै 144 किलोमिटर खुल्ला सिमाना रहेको झापालाई सुरक्षा चुनौती रहेको जिल्लाको रूपमा हेरिएको छ। सुरक्षा निकायहरू पूर्ण तयारी अवस्थामा रहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो।
शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ। निर्वाचनलाई स्वच्छ निष्पक्ष भइरहित वातावरणमा सम्पन्न गर्नु हामी सबैको दायित्व कर्तव्य रहेको छ र यसमा सबैको साथ सहयोग प्राप्त हुनेछ भन्ने मैले विश्वास लिएको छु। सुरक्षा निकायहरू को समन्वय र सहकार्यमा संयुक्त गस्ती लगायत पेट्रोलिङ, पिकेट, चेक जाँचलाई हामीले अगाडि बढाइरहेका छौँ। सीमा क्षेत्रबाट हुने अपराधिक गतिविधि नियन्त्रण गर्नका लागि पनि व्यवस्थापन मिलाएको छौँ।
यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न गराउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने देखिन्छ। रोहित काफ्ले, झापा।
परराष्ट्र मन्त्री बालानन्द शर्मा बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुनुहुने भएको छ। परराष्ट्र मन्त्रीको भ्रमणले नेपाल र बंगलादेश बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्यका सम्बन्धहरूलाई अझ प्रगाढ बनाउने नेपालको प्रतिबद्धता झल्काएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम आजदेखि शुरू भएको छ। प्रशिक्षण कार्यक्रममा रेडियो नेपाल सिंहदरबारमा कार्यरत समाचार तथा कार्यक्रममा संलग्न प्रसारक, सम्पादक, संवाददाता र बागमती प्रदेशका जिल्लाहरूका स्थानीय संवाददाताहरू सहभागी रहेका छन्। प्रशिक्षण कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले विभिन्न राष्ट्र भाषाको आफ्नै मौलिकता र विशेषता रहेकाले त्यसलाई प्राथमिकता दिई प्रसारण सामग्रीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले निर्वाचन सम्बन्धी समाचार तथा कार्यक्रम समावेशिता र निर्वाचन आचार संहितालाई ध्यान दिँदै सन्तुलित र निष्पक्ष हुनुपर्ने बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका तालिम तथा कार्यक्रम प्रमुख तारा प्रसाद वस्तीले रेडियो नेपालले लामो समयदेखि समावेशिता विषयमा समाचार र कार्यक्रम उत्पादन र प्रसारण गर्दै आइरहेको र प्रशिक्षणबाट विषय सामग्रीको चयन र उत्पादनमा थप मदत पुग्ने बताउनुभयो। प्रशिक्षण कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर विष्ट, संचालक समिति सदस्यहरू डाक्टर भूमिराज चापा गाई र अनिता गुरूङ, निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे र रेडियो नेपालका उपनिर्देशक डाक्टर जनार्दन विष्टले समावेशी प्रसारणका विषय सामग्री, निर्वाचनमा समावेशिता, प्रसारण पत्रकारितामा समावेशिताको अवधारणा र निर्वाचनमा मतदाता शिक्षामा प्रसारण माध्यमको भूमिका विषयमा प्रशिक्षण दिनुहुनेछ। नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यानमारका दुई धार्मिक सम्पदा स्थलको पुनर्निर्माणका लागि म्यानमार सरकारलाई 350,000 अमेरिकी डलर प्रदान गरेको छ। म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यानमारको मण्डाले शहरको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित महामुनि पगोडा परिसरमा हालै आयोजित समारोहमा पगोडाका महासचिव थान उलाई 3 लाख अमेरिकी डलरको चेक हस्तान्तरण गर्नुभएको यांगुन स्थित नेपाली राजदूतावासले जनाएको छ। राजदूत घिमिरेले गंगाघाट हिन्दू मन्दिरको पुननिर्माणका लागि 50,000 अमेरिकी डलरको चेक मन्दिरका अध्यक्ष पवन बजोरियालाई हस्तान्तरण गर्नुभयो। गंगाघाट मन्दिर म्यानमारमा बसोबास गर्ने नेपाली समुदायको महत्वपूर्ण धार्मिक स्थल हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो तथा क्यालेण्डर प्रकाशन तथा वितरण गर्नु अघि अनिवार्य रूपमा समितिबाट स्वीकृति लिन आग्रह गरेको छ। समितिले आज पत्रकार सम्मेलन गरी स्वीकृति नलिई पात्रो प्रकाशन गरेमा कानून अनुसार सामग्री जफतका साथै प्रकाशक वा वितरकलाई 10,000 देखि 1,00,000 जरिवाना गरिने जनाएको हो। समितिले देशभर प्रकाशन तथा वितरण हुने सबै पञ्चाङ्ग तथा भित्ते पात्रोमा स्वीकृत नम्बर अनिवार्य उल्लेख गर्न निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले बताउनुभयो। मिथिलाञ्चल सहित तराई मधेसको सबैभन्दा ठूलो तथा लामो मिथिला मध्यमा परिक्रमा आजदेखि शुरू भएको छ। मिथिलाको महाकुम्भको रूपमा चिनिएको मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका ठेरा कचुरी स्थित मिथिला बिहारीको मठबाट शुरू भएको हो। परिक्रमामा सहभागी भएका तीर्थयात्रीहरूले नेपाल र भारतको 133 किलोमिटरको दूरी खाली खुट्टा भजन कीर्तन सहित तय गर्ने चलन रहेको छ। जेएनजी आन्दोलनको समयमा काठमाडौँका विभिन्न कारागारबाट फरार भएका 7 कैदीलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा फरार भएका उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो। विभिन्न मुद्दामा कैद बिताइरहेका 7 जनालाई सम्बन्धित कारागारमा पठाइएको परिसरले जनाएको छ। प्रतिकूल मौसमका कारण 10 दिनदेखि बन्द रहेको तुमलिङटार विमानस्थल आजदेखि खुलेको छ। मौसम अनुकूल भएपछि आजदेखि काठमाडौँ तुमलिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्डयन कार्यालयका प्रमुख नवराज दाहालले बताउनुभयो। पृथ्वी राजमार्गको नागढुङ्गा मलेखु सड़क स्तरोन्नति गरी कालोपत्रे गर्ने काम तीव्र बनाइएको छ। हालसम्म 11 किलोमिटर कालोपत्र गरिएको छ। गत वर्ष 8 किलोमिटर कालोपत्र गरिएकोमा यस वर्ष थप 3 किलोमिटर कालोपत्र गरिएको हो। थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका परराष्ट्र मन्त्री अब्बास अराग्जी अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष वार्तामा सहभागी हुन जेनेभा पुग्नु भएको छ। उक्त वार्तामा ओमानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ। छलफलका क्रममा इरानको आणविक कार्यक्रम ब्यालिस्टिक क्षेप्यास्त्र तथा क्षेत्रीय सहयोगीहरूको भूमिका लगायत विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको छ। इरानको 60% युरेनियमको भण्डारको अवस्था अझै अनिश्चित छ। युरेनियम अन्तिम पटक अन्तर्राष्ट्रिय आणविक निरीक्षकहरूले जूनमा निरीक्षण गरेका थिए। ईरानी परराष्ट्र मन्त्रालयका अनुसार अराग्जीको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले जेनेभा र ओमानी समकक्षीका साथै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफाएल ग्रोसीसँग औपचारिक र सम्मानजनक वार्ता गर्नुहुनेछ। अमेरिकाबाट पनि उच्च स्तरका प्रतिनिधिहरू सहभागी छन्। वाशिङटनले आफ्नो मध्य पूर्व विशेष प्रतिनिधि स्टीभ बिटकोफ र जारेड कुस्नरलाई वार्तामा पठाएको छ। बेलायतले रक्षा खर्चमा उल्लेखनीय वृद्धि गर्ने भएको छ। प्रधानमन्त्री सर किर स्टारमरले म्युनिक सुरक्षा सम्मेलनमा दिनुभएको वक्तव्यले बेलायतको रक्षा बजेट वृद्धि हुने निश्चित जस्तै देखिएको संचार माध्यमहरूले बताएका छन्। प्रधानमन्त्री स्टारमरले वृहत सुरक्षा चुनौतीको सामना गर्न धेरै खर्च गर्नुपर्ने अवस्था रहेको सम्मेलनमा बताउनु भएको थियो। उहाँले सन् 2027 सम्ममा कुल गृहस्थ उत्पादनको 2.5% रक्षामा खर्च गर्ने गत वर्ष नै बताउनु भएको थियो। अहिले आएर भने उहाँले मुलुकको समग्र आमदानीको 3% खर्च राष्ट्रिय सुरक्षामा खर्च गर्ने प्रस्ताव संसदमा लैजाने बताउनु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गत माघ महिनामा देशभरका मालपत्कारलेहरूले 5,09,24,000 राजस्व संकलन गरेका छन्। गत पुसमा 5,17,32,00,000 राजस्व संकलन गरेकोमा माघमा भने त्यस्तो संकलन केही घटेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार घर जग्गाको कारोबार उल्लेख्य रूपमा बढ़न नसकेको देखिएको छ। विभागले गत माघ महिनामा कुल 50,837 लिखतहरू पारित गरेको छ। गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको संख्यामा केही वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जको परिसूचक सोमबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक 8.16 अंकले घटेर 2662.91 को बिन्दुमा कायम भएको छ। सोमबार 335 कम्पनीहरूका 1,96,16,395 कित्ता शेयरहरू 7,94,27,60,000 रूपियाँमा किनबेच भएका छन्। सोमबार विभिन्न 86 कम्पनीहरूको मूल्य वृद्धि भएकोमा 3 कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल राष्ट्र बैंकले विभिन्न 3 वाणिज्य ब्याङ्कहरूलाई नगद जरिवाना र सचेतसम्मको कार्यवाही गरेको छ। राष्ट्र बैंकले एनआईसी एसिया ब्याङ्क, ग्लोबल आईएमई ब्याङ्क र नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क लिमिटेडलाई नगद जरिवानादेखि कारोबार सुधारका लागि चेतावनीसम्मको कार्यवाही गरेको छ। आर्थिक वर्ष 2082-83 दोस्रो त्रैमासिकको सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार सुपरिवेक्षण विभागले दिएको नियामक निर्देशन उल्लंघन, कमजोर आन्तरिक नियमन र जोखिमयुक्त ब्याङ्किङ अभ्यासका आधारमा ती ब्याङ्कहरूलाई कार्यवाहीको दायरामा ल्याएको हो। नेपाल राष्ट्र ब्याङ्कबाट जारी निर्देशनको बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण सार्वजनिक गरेको तथा केन्द्रीय ब्याङ्कको लिखित आदेशको समेत पालना नगरेको निष्कर्षसहित राष्ट्र ब्याङ्कले ब्याङ्कको नेतृत्व तहलाई नै जवाफदेही बनाएको छ। नेपाल राष्ट्र ब्याङ्कले एनआईसी एसिया ब्याङ्कका तत्कालीन सञ्चालक समितिका अध्यक्ष तथा कार्यकारी अधिकृत रोशन कुमार नेउपानेलाई जनहित 2,00,000 रूपियाँ नगद जरिवाना गरेको छ। नेपाली पूँजी बजारमा पछिल्लो समय उत्साहजनक छलफल देखिएसँगै पूँजीगत लाभकरमा पनि वृद्धि भएको छ। केन्द्रीय निक्षेप प्रणाली सीडीएससी एण्ड क्लियरिङ लिमिटेडको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको माघ महिनामा मात्रै सरकारले 1,29,19,20,000 पूँजीगत लाभ कर संकलन गरेको छ। यो रकम गत पुष महिनाको तुलनामा दोब्बर भन्दा बढ़ी हो। सीडीएससीका अनुसार गत पुष महिनामा 58,43,57,000 रूपियाँ मात्रै लाभ कर संकलन भएको थियो। पुषको तुलनामा माघमा लाभ कर 70,75,00,000 रूपियाँले बढ़ी संकलन भएको छ। कुल संकलित लाभ कर मध्ये झण्डै 70% अंश अल्पकालीन लगानीकर्ताहरूको रहेको देखिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
भारत र श्रीलंकामा जारी आईसीसी T20 विश्वकपमा नेपालले समुचरणको अन्तिम खेलमा मंगलबार स्कल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। स्कल्याण्ड 3 खेलमा 1 खेलमा जीत हासिल गर्दै अंक तालिकाको तेस्रो स्थानमा छ। सोमो सीमा रहेको स्कल्याण्डले इटालीमाथि 73 रनको जीत हासिल गरेको थियो भने इटाली टोली इंग्ल्याण्डसँग 5 विकेट र वेस्ट इण्डिजसँग 35 रनले पराजित भएको थियो। समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन्। सोमो सीबाट 3 खेलमा सबै जीत हासिल गरेको वेस्ट इण्डिज सुपर आठमा पुगिसकेको छ भने 3 खेलमा 2 खेलमा जितेको इंग्ल्याण्ड दोस्रो स्थानमा छ। समान 1 खेल जितेका स्कल्याण्ड र इटाली तेस्रो तथा चौथो स्थानमा छन्। स्कल्याण्डले समूहको अन्तिम खेलमा मंगलबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ। 3 खेलमा जितबिन रहेको नेपालका लागि त्यो खेल विश्वकपमा विजय रहित हुनबाट जोगिने अवसर हो। अभ्यासमा घाइते भएका सिमर साफ्यान शरीफलाई स्कल्याण्डको विश्वकप टोलीमा ज्याक जार्भिसले स्थानान्तरण गर्ने भएका छन्। स्कटिस सिमर शरीफको व्यवहार अभ्यासका क्रममा काँचमा समस्या आएको थियो, जसका कारण स्कल्याण्डले आईसीसी T20 विश्वकपको प्राविधिक कमिटी समक्ष शरीफको ठाउँमा जर्भिसलाई टीममा समावेश गर्नका लागि अनुरोध गरेको थियो। प्राविधिक कमिटीले स्वीकृति दिएसँगै नेपाल विरूद्धको खेलका लागि जर्भिसलाई स्कल्याण्डले आधिकारिक रूपमा टीममा समावेश गरेको छ। आईसीसी T20 विश्वकप क्रिकेटमा अफगानिस्तानले पहिलो जित दर्ता गरेको छ। सोमबार दिल्लीको अरूणा जेल्टिल स्टेडियममा भएको समूह डीको खेलमा अफगानिस्तानले संयुक्त अरब इमिरेट UAE-माथि 5 विकेटको रोमाञ्चक जित निकालेको हो। अन्तिम ओभरसम्म पुगेको प्रतिस्पर्धामा 161 रनको लक्ष्य पछ्याएको अफगानिस्तानले 4 बल बाँकी छँदै जित सुनिश्चित गर्यो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएले निर्धारित विश्व ओभरमा 9 विकेट गुमाउँदै 160 रनको चुनौतीपूर्ण युगफल तयार पारेको थियो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। एउटा थप खेल समाचार। मनाङ मर्स्याङदी क्लब 25 आहारा र पोखरा गोल्ड कप फुटबल प्रतियोगिता 2082 सेमी फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालाको फुटबल मैदानमा सोमबार भएको तेस्रो क्वार्टर फाइनल खेलमा पाहुना टोली भारत सिक्किमको थण्डर बोल्ट नर्थ युनाइटेडलाई 1-0 गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। मनाङको जितमा आशिष श्रेष्ठले निर्णायक गोल गरे। आशिषले हेड मार्फत खेलको 105 मिनट पछि
को इन्जुरी समयमा गोल गरे। 90 मिनटको निर्धारित समयमा दुवैतर्फ गोल हुन नसकेपछि खेल 15-15 मिनटको अतिरिक्त समयमा पुगेको थियो। गत वर्षदेखि आहारा गोल्ड कपमा सहभागिता जनाउँदै आएको भारतको थण्डर बोल्ड यसपालि सिधै क्वार्टर फाइनलको यात्रा पाए पनि क्वार्टर फाइनलबाट माथिको यात्रा भने तय गर्न सकेन। अब मौसम, आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवालो रहनेछ। साथै गण्डकी प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस, न्यूनतम 9.9 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 20.7 डिग्री सेल्सियस, न्यूनतम 7.9 डिग्री सेल्सियस। पोखराको अधिकतम 23.5 डिग्री सेल्सियस, न्यूनतम 9.5 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 26.2 डिग्री सेल्सियस, न्यूनतम 9.2 डिग्री सेल्सियस। दिपालको अधिकतम 26.3 डिग्री सेल्सियस, न्यूनतम 8.3 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचन आचार संहिता उल्लंघन गर्नेलाई आयोगद्वारा स्पष्टीकरण माग। 32 वटाको जवाफ प्राप्त भएको आयोगद्वारा जानकारी। बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा परराष्ट्र मन्त्री बालानन्द शर्मा सहभागी हुनुहुने। नेपाल र जापान बीच पर्यटन कूटनीतिलाई सुदृढ़ बनाउने उद्देश्यका साथ पर्यटन सहकार्य सम्बन्धी समझदारी। इरान अमेरिका बीच जेनेभामा दोस्रो चरणको वार्ता शुरू र मनाङ मर्स्याङदी क्लब आहारा र गोल्ड कपको सेमी फाइनलमा प्रवेश। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।